यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आर्थिक विकास र समृद्धिसँग जोड़िएका विषयलाई तत्काल सम्बोधन गर्न अध्यादेशहरू ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तोक्ति। सार्वजनिक सेवा प्रसारण पीएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज पनि विषयगत छलफलको आयोजना। नागरिक केन्द्रित नीति निर्माणमा पीएसबीले महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास। सहकारीको रकम अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई 60 लाख रूपियाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतको आदेश। र गाजा क्षेत्रमा इजरायली सेनाको पछिल्लो बमबारीमा कम्तीमा 62 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 जारी गर्नुभएको छ। नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारले हालै जारी भएका अध्यादेशहरू अत्यन्त जरूरी र तत्काल गर्न आवश्यक भएका ऐनहरूलाई संशोधन गर्न ल्याइएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारूढ़ दलहरूको समेत सहमति रहेको र ती अध्यादेशहरू समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्नेतर्फ लक्षित रहेको बताउनुभयो। आर्थिक विकास र समृद्धिसँग जोड़िएका विषयलाई तत्काल सम्बोधन गर्ने गरी अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो।
अहिलेको सरकार जनतालाई सेवा प्रवाह गर्नेदेखि लिएर समग्र सुशासनका पक्षहरूलाई सुदृढ प्रभावकारी गतिशील बनाउने र विकासका कामहरूलाई प्रभावकारी ढंगले गतिशीलताका साथ अगाडि बढाउने र समृद्धि हासिल गर्ने, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई छिटै सफल पार्ने कुरामा दत्तचित्त छ भन्ने कुरा अध्यादेशहरूको जारी गराईबाट स्पष्ट हुन्छ।
प्रधानमन्त्री ओलीले वर्तमान संयुक्त सरकार काम गर्नका लागि देशमा राजनीतिक स्थिरताका निम्ति बनेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको आकांक्षाको सरकारले सम्बोधन गर्दै जाने पनि बताउनुभयो।
नेकपा एमाले र नेपाली कंग्रेसको यिनको नेतृत्वमा जुन संयुक्त सरकार छ, यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो, स्थिरता स्थायित्वका लागि बनेको हो र यसले जनताका समस्याहरूलाई सम्बोधन पनि गर्छ, सुशासन र विकासलाई पनि अगाडि बढाउँछ। कुनै कुराले यसको प्रतिबद्धता र गति कुनै पनि चिजलाई रोक्न सक्दैन भन्ने कुरा यसले देखाएको छ र हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ। एउटा अक्षरमा कतै पनि असहमति कहीँ पनि छैन।
सुशासन कायम गर्न, पूँजीगत खर्च बढ़ाउन, विदेशी लगानी अभिवृद्धि गर्न, कम्पनी दर्ता र खारेजीलाई सहज बनाउन, राजस्व असुलीमा सहजीकरण गर्न लगायतका तत्काल गर्नै पर्ने कामका लागि अध्यादेश जरूरी भएकाले ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सोही अवसरमा संसदमा पेश गर्ने विधेयक र प्रस्तावहरूको तयारी भइरहेको जानकारी दिनुहुँदै यथोचित समयमा संसद अधिवेशन बस्ने पनि बताउनुभयो। सरकार अरूको दल फुटाउने तर्फ नभई सरकारको कामलाई प्रभावकारी बनाएर सञ्चालन गर्नेतिर लागिरहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले अध्यादेशले सरकारको त्यो अभियानलाई पूरा गर्नेतर्फ सहयोगी भएको र त्यसको विभिन्न पक्षबाट स्वागत समेत भइरहेको उल्लेख गर्नुभयो। यसअघि पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले अध्यादेशका विभिन्न पक्षहरूबारे जानकारी गराउनुहुँदै अध्यादेश ले देशको अर्थतन्त्रलाई उकास्ने र जनतालाई प्रत्याभूति हुने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरी ल्याइएको बताउनुभयो। अध्यादेश जारी भएपछि विभिन्न क्षेत्रले अध्यादेशको स्वागत गर्ने र विरोध गर्ने क्रम चलिरहँदा सरकारले आज पत्रकार सम्मेलन गरी अध्यादेश जारी गर्न पर्नुको कारण स्पष्ट पारेको हो। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज पनि विभिन्न विषयमा समूहगत छलफल भएका छन्। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भ कार्यक्रमको दोस्रो दिन आज आयोजित स्वास्थ्य र शिक्षा सम्बन्धी छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालले संघ प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड़ दिइएको छ। सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य र शिक्षाको पहुँच आम नागरिकसम्म पुर्याउन भइरहेका कामहरूबारे आफ्ना कार्यक्रम र समाचार मार्फत सूचना दिएर भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। छलफलमा स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भइरहेको लगानी पर्याप्त नभएको भन्नुहुँदै यस क्षेत्रलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार जनशक्ति उपकरण र पूर्वाधार विकास लगायतको सुधारका लागि व्यवस्थापनको काम शुरू गरिसकेको बताउनुभयो।
सबै पक्षलाई पूर्णतातिर लैजानका निम्ति हामीले चाहिँ केही कामहरू शुरूआत गरेको स्थिति छ। उपचार सेवा प्रदान गर्ने सन्दर्भमा केही विषयहरूमा हामीले धेरै आर्थिक दायित्व वहन भार नपर्ने विषयहरूमा चाहिँ निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने काम शुरूआत गरेका छौ। नीतिगत पक्षबाट सेवा विस्तार गर्ने सन्दर्भमा हामीले काम गरिरहेको स्थिति छ। स्वास्थ्य सेवा विस्तार गर्ने प्रभावकारी बनाउने उद्देश्यले हाम्रा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्नका निम्ति विभिन्न कामहरू गरेको सञ्चालनमा आउन बाँकी रहेका तर पूर्वाधार बनिसकेका स्वास्थ्य संस्थाहरूलाई सञ्चालनमा ल्याउनका निम्ति हामीले काम गरिरहेका छौँ। धेरै उपचारको भार वहन गर्नुपर्ने कारणले चाहिँ 5,00,000 मानिसहरू चाहिँ गरिबीको रेखा मुनि गएको तथ्याङ्क राज्यले नै सार्वजनिक गरेको स्थिति छ। त्यसैले के देखिन्छ तथ्यहरूले भन्दा राज्यले यो उपचार सेवा सहज बनाउने विस्तार गर्ने नागरिकले ज्यादा खर्च गर्न नपर्ने स्थिति निर्माण गर्न जरुरी छ। नेपालको विद्यमान बिमा प्रणालीलाई व्यवस्थित गरेर नागरिकको योगदानमा आधारित बिमा प्रणाली बनाउन जरुरी छ।
मन्त्री पौडेलले उपचार खर्च सहज बनाउने र ज्यादा खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य बीमा कार्यक्रममा सुधार गरी नागरिकको योगदानमा आधारित बनाउनुपर्ने तथा निशुल्क र सर्वसुलभ स्वास्थ्य सेवाका लागि राज्यले कोष निर्माण गर्नुपर्ने बताउनुभयो। यस्तै छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय र निशुल्क शिक्षाका लागि स्थानीय तहलाई बलियो बनाउँदै संघ र प्रदेशले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्राविधिक शिक्षा पाठ्यक्रम र समकक्षतामा रहेका समस्या समाधानका लागि काम शुरू गरिसकेको जानकारी गराउनुभयो। शिक्षा मन्त्री भट्टराईले शिक्षामा भइरहेको लगानी अपर्याप्त रहेकाले तीनै तहको साझेदारीको लगानीका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औल्याउनुभयो।
विद्यालय शिक्षा विधेयक जुन समितिमा छ त्यसलाई कसरी आजको सन्दर्भमा हाम्रो नागरिकले सोचे जस्तो विद्यालय शिक्षा हामीले दिने भन्ने कुरामा विभिन्न सरकारवालाहरूसँग संवाद चलाउनु पर्यो र समितिमा ती कुराहरू पुग्ने गरी र सांसदहरूले ती रायहरू ल्याउने गरी हामीले चाहिँ संवाद गरौँ। आजको प्राविधिक शिक्षा कस्तो हो, नागरिकले कस्तो प्राविधिक शिक्षा खोजा छ, हामीले दिइरहेको प्राविधिक शिक्षा कस्तो छ, त्यसको बीचमा रहेका ग्यापहरू के हुन्, हामीसँग भएका प्रतिवेदनहरू छन्, ती प्रतिवेदन त्यो नागरिक स्तरमै संवादहरू गरौँ भन्ने म अनुरोध गर्न चाहन्छु। आजको उच्च शिक्षा कस्तो, हामी ऐन ल्याउँदैछौ, त्यो ऐनमा के कुरा आउँदा उच्च शिक्षालाई समृद्ध बनाउन सक्छौ, सुदृढ बनाउन सक्छौ भन्ने बारेमा पनि हामी छलफल गरौं। समावेशी शिक्षा छ, विशेष शिक्षा छ, परम्परागत धारका शिक्षाहरू छन्। शिक्षा यति विस्तारित छ, त्यो विस्तारित भएको शिक्षालाई हामीले कसरी मूल धारमा ल्याएर ती सबैलाई एउटा फ्रेमवर्क भित्रबाट उहाँहरूको अधिकार सहितको हामी शिक्षा प्रदान गर्न सक्छौ भन्ने बारेमा पनि संवाद जरुरी छ।
मन्त्री भट्टराईले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई बलियो बनाउने, प्राविधिक शिक्षा नागरिकले खोजी अनुसार बनाउने र ड्राफ्ट भइरहेको उच्च शिक्षालाई समयानुकूल बनाउने विषयमा पीएसबी नेपालले छलफल र बहसका माध्यमबाट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी पीएसबी नेपालले मुख्य एजेण्डाका रूपमा अगाडि बढ़ाउने बताउनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले महँगो स्वास्थ्य र शिक्षा प्रणालीका कारण नागरिकमा उत्पन्न खाडल हटाउने गरी नयाँ कोणबाट विषयवस्तुको उठान संवाद र छलफल मार्फत निष्कर्ष निकाल्दै समस्या समाधानमा सहजीकरण गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वस्थ जीवन जिउन सकेन, सचेतन जीवन जिउन सकेन भने जीवनको अर्थ पनि रहँदैन। त्यो कारणले गर्दाखेरि सार्वजनिक सेवा प्रसारणले यी विषयहरूलाई प्राथमिकतामा दिन्छ। अब प्राथमिकता दिँदाखेरि कुन आधारमा दिने त? कतिपय सैद्धान्तिक विषयहरूमा पनि बहस गर्नुपर्छ कि हाम्रो स्वास्थ्य प्रणाली र शिक्षा प्रणालीमा नै पुनरावलोकन गर्नुपर्छ कि हामीले हाम्रो धरातललाई हेरेर यी प्रणालीहरूको विकास गरिरहेको छौँ कि हामी चाहिँ अरू धेरै विषय जस्तै आयातित नीतिहरूलाई चाहिँ बोकेर हिँडिरहेका छौँ कि? स्वास्थ्य र शिक्षाको क्षेत्रमा मेरो विचारमा चाहिँ एकदमै गम्भीर रूपमा पुनरावलोकन गर्नुपर्ने आवश्यक छ। त्यो गर्नको निम्ति हामी फेरि राज्यको यी सबै नीतिहरूको यी सबै सन्दर्भहरूभन्दा बाहिर गएर होइन कि तर यसलाई जोडेर कसरी जान सकिन्छ? स्वास्थ्य क्षेत्र एकदमै महँगो भयो, शिक्षा क्षेत्र पनि त्यस्तै महँगो भयो र नागरिकहरूमा खाडल उत्पन्न भएको दुईटा चाहिँ वर्गहरू उत्पादन गर्ने एउटा चाहिँ अब छुट्टै वर्ग जस्तो उपेक्षित रूपमा हुने यी कुराहरूमा एड्रेस गर्नको निम्ति साझेदारी गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा हामी बढी ध्यान दिन्छौँ।
यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषयगत छलफलमा सम्बद्ध सबै निकायहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिइएको छ। छलफलका सहभागीहरूले विपदका विभिन्न चरणमा सबै निकायको साझा सहकार्य आवश्यक हुने औल्याउनुभयो। उहाँहरूले विपदका समयमा नागरिकलाई सचेत र जिम्मेवार बनाउने, समन्वय गर्ने, राहत उद्धारका लागि सरकारी लगायत सबै निकायलाई झकझकाउने कुरामा सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। छलफलमा प्राध्यापक डाक्टर विशाल नाथ उप्रेतीले नेपाल भूकम्पीय दृष्टिले जोखिममा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षले समन्वयात्मक रूपमा तयारी गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डाक्टर अर्चना श्रेष्ठले विभागले मनसूनजन्य विपदको तीन दिनको, कृषिको लागि एक हप्ता, ऋतुगत मनसूनी प्रवेश, पश्चिमी वायुको पूर्वानुमान गर्ने गरेको भन्दै यसको सही सूचना प्रवाह गर्न सार्वजनिक सेवा प्रसारण नेपालले भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले आम मानिसलाई मौसम सम्बन्धी जानकारी गराउने विषयसँगै मौसम पूर्वानुमान प्राविधिक र अनिश्चित विषय भएकाले यसबारे आम नागरिकलाई बुझाउन पीएसबीले सहयोग गर्न सक्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डीजन भट्टराईले समग्र समुदाय मिलेर मात्रै विपद जोखिम न्यूनीकरण र व्यवस्थापन हुन सक्ने भन्दै सरकारको नेतृत्वमा मीडिया, शैक्षिक क्षेत्र, निजी क्षेत्र र आम जनसमुदाय मिलेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले विपद पूर्व सूचना र जानकारी बिना आउने र पूर्वानुमान गर्न नसकिने भएकाले यसको व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नागरिक स्वयं नै पहिलो जिम्मेवार बन्नुपर्ने बताउनुभयो। नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका महासेनानी हरीश बहादुर बमले नेपाली सेनाले सबै प्रकारका विपदका विभिन्न चरणहरूमा उद्धार, राहत र प्रतिकारका कामहरू गर्दै आइरहेको बताउनुभयो। उहाँले आवश्यकता अनुसार सरकारी निकायसँग सबै तह र मीडियासँग समन्वय गरेर काम गर्ने गरेको जानकारी गराउनुभयो। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको महत्वपूर्ण काम विपद व्यवस्थापन भएकाले अधिकांश जनशक्ति विपद जोखिम न्यूनीकरण र राहत उद्धारमा खट्दै आएको बताउनुभयो। उहाँले विपदका समयमा सूचनाका अन्य प्रणालीहरूमा असर देखिने गरेको भन्नुहुँदै नागरिकलाई सचेत गराउनेदेखि जोखिमबारे जानकारी गराउन यसअघि भूकम्पको समयमा रेडियो नेपालले खेलेको भूमिका स्मरण गर्नुहुँदै पीएसबी नेपालले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। पत्रकार लक्ष्मण उप्रेतीले विपदबाट ठूला क्षतिहरू हुन सक्ने, सत्य सूचनाहरू प्राप्त गर्न कठिन हुने भन्नुहुँदै विपद प्रसारणका लागि पीएसबी नेपालले दैनिक रूपमा विशेष समय नै छुट्याएर आम मानिसलाई सूचना दिने र सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्ने बताउनुभयो। यस्तै सामाजिक सांस्कृतिक रूपान्तरणमा पीएसबीको भूमिका विषयको छलफलमा सार्वजनिक सेवा प्रसारण आवाजविहीनहरूको आवाज बनेर सामाजिक रूपान्तरणमा खरो उत्रन सामाजिक सांस्कृतिक क्षेत्रका विज्ञहरूले सुझाव दिनुभएको छ। छलफलमा विज्ञहरूले देशका विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायलाई जोड्ने र अपनत्वको भावना विकास गर्ने दायित्व पीएसबीले लिनुपर्नेमा पनि जोड़ दिनुभयो। कार्यक्रममा वरिष्ठ रंगकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले समतामूलक समाज निर्माणमा योगदान पुर्याउन सक्ने कला साहित्य र संस्कृतिको प्रचार प्रसार र विकासमा पीएसबीले योगदान दिनुपर्ने बताउनुभयो। मध्य प्रदेशका पूर्व प्रदेश प्रमुख एवं वरिष्ठ संचारकर्मी राजेश अहिराजले महिलाका मुद्दामा पुरूष, दलितका मुद्दामा गैर दलित र मधेसका मुद्दामा पहाड़ वा हिमालका व्यक्तिहरूले आवाज उठाउने अवस्था नआउँदासम्म समाजबाट विभेदको अन्त्य कठिन हुने उल्लेख गर्नुहुँदै सार्वजनिक सेवा प्रसारणले कुनै एक समुदायको हक अधिकारको मुद्दा उठाउँदा अर्को समुदायको विचार समेत समेट्नुपर्ने बताउनुभयो। आदिवासी जनजाति आन्दोलनका विज्ञ एवं सार्वजनिक सेवा प्रसारण संचालक समिति सदस्य अनिता गुरूङले सामाजिक विभेद विरूद्धका कानूनहरूको कार्यान्वयनमा जोड़ दिनुहुँदै व्यक्तिका व्यवहारमा परिवर्तन ल्याउन सके मात्रै सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो। वरिष्ठ मानव अधिकार कर्मी हिरा विश्वकर्माले समाज रूपान्तरणका लागि राज्यले कानूनी रूपमा दिएका अधिकारहरू कार्यान्वयनका लागि समाजका सबै पक्षको पहल र सहभागिता हुनुपर्नेमा जोड़ दिनुभयो। संस्कृतिविदहरू प्राध्यापक डाक्टर रमेश प्रसाद भट्टराई र प्राध्यापक डाक्टर वीणा पौडेलले सामाजिक विभेदको अन्त्यका लागि सामाजिक न्यायप्रति प्रतिबद्ध र बलियो राज्य संरचनाको विकास हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै सार्वजनिक सेवा प्रसारणको अभ्यास चुनौती र सम्भावना विषयक छलफलमा सार्वजनिक सेवा प्रसारण पीएसबीले दर्शक र श्रोताको माग अनुसार आफ्नो प्रसारण सामग्रीहरूमा निरन्तर सुधार र परिमार्जन गर्दै लैजानुपर्नेमा संचार क्षेत्रका विज्ञहरूले सुझाव दिनुभएको छ। छलफलमा सहभागी विज्ञहरूले प्रसारण सामग्री मार्फत आम जनताको दैनिक जीवनलाई सहज बनाउँदै लैजानेतर्फ सार्वजनिक सेवा प्रसारणले ध्यान दिनुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणलाई सरकारी मुखपत्र बन्नबाट रोक्दै प्रसारण सामग्रीमा विविधता ल्याउन र जनसहभागिता बढ़ाउन समेत विज्ञहरूले त्यस अवसरमा सुझाव दिनुभयो। कार्यक्रममा संचार कानूनका विज्ञ काशीराज दाहालले सरकारको प्रभावबाट मुक्त भई स्वतन्त्र निष्पक्ष र प्रतिस्पर्धी संचार माध्यमका रूपमा स्थापित हुनु नै पीएसबीका लागि अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि नवीन प्रविधिहरूको उपयोग र निरन्तर कानूनी सुधारमा जोड़ दिन सुझाव दिनुभयो। नेपाल टेलिभिजनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक नीर विक्रम शाहले सरकारका नीति र योजनाहरूलाई जनपक्षीय बनाउँदै सफल कार्यान्वयनका लागि प्रसारणका माध्यमबाट योगदान पुर्याउनु नै सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व हुने बताउनुभयो। कार्यक्रममा वरिष्ठ पत्रकारहरू मणि राणा र बबिता बस्नेतले संचार माध्यमले दिने सूचनामा जनताको विश्वास घट्दै गएको अहिलेको अवस्थामा सार्वजनिक सेवा प्रसारणले स्वतन्त्र र निष्पक्ष सूचना दिन सके राज्य जनता दुवैलाई फाइदा पुग्ने बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनताको दैनिक जीवनसँग जोड़िएका विषयहरूमा खोज र अनुसन्धानमा आधारित सामग्रीहरूमा जोड़ दिन सुझाव दिनुभयो। छलफल कार्यक्रममा सार्वजनिक सेवा प्रसारण संचालक समितिका सदस्य फूलमान बल तामाङले कानूनमा नै राज्य र जनताका प्राथमिकताहरूको प्रवर्धन गर्नु सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व तोकिएको हुनाले सामग्रीहरूले यसै दायित्वलाई प्राथमिकता दिने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको हिजोदेखि शुरू भएको पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलहरू भइरहेका छन्। छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडि बढ़नका लागि मार्ग निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कार्यक्रमको भोलि रेडियो नेपालको प्रांगणमा समापन गरिनेछ। आज भूकम्प सुरक्षा दिवस। सरकारले आजबाट विभिन्न समयमा भूकम्पले भत्किएका निजी आवासको पुनर्निर्माण शुरू गर्दैछ। माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर सरकारले निजी आवास पुनर्निर्माण शुरू गर्न लागेको हो। पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटी भूकम्प प्रभावितको निजी आवास निर्माणबाट पुनर्निर्माण शुरू गर्ने जानकारी दिएको छ। डोटी भूकम्पले 5 जिल्लामा कुल 9,682 घरधुरी प्रभावित भएको हालसम्मको विवरण छ। जस अनुसार डोटीमा 1,365, अछाममा 5,541, बझाङमा 1470 बाजुरामा 950 डडेलधुरामा 86 घर प्रभावित रहेका छन्। कुल मध्ये 2627 घरधुरी पुनर्निर्माण गर्नुपर्ने 6624 घरधुरी प्रबलीकरण गर्नुपर्ने र 420 घरधुरी केही गर्नु नपर्नेमा परेका छन्। तथापि पछि गएका भूकम्पले तीनमा क्षति पुर्याएको पाइएमा पुनः वर्गीकरणमा पारिने जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प जस्ता प्राकृतिक विपदबाट जोगिनका लागि सबै क्षेत्रबाट प्रभावकारी पूर्व तयारी गरिनुपर्नेमा जोड़ दिनुभएको छ। 27 राष्ट्रिय भूकम्प सुरक्षा दिवसका सन्दर्भमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज किर्तिपुरमा आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री ओलीले 2072 सालको भूकम्पपछि पुनर्निर्माण भएका एकीकृत बस्तीहरूमा तुलनात्मक रूपमा सुरक्षाको स्थिति रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले माघ महिनालाई भूकम्पीय सुरक्षाको स्मरणका साथै नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनको संघर्षमा होमिएका शहीदहरूको स्मरणको महिनाका रूपमा लिइएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा 3 देशका लागि गैरावासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले क्यानाडाका लागि नेपालका आवासीय राजदूत भरत राज पौड्याललाई क्युबाका लागि गैरावासीय राजदूत नियुक्त गर्नुभएको छ। यसै गरी राष्ट्रपति पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई, गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मल राज काफ्रेलाई, भेनेजुएलाका लागि गैरावासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिपक्षी राजनीतिक दलका नेताहरूले तत्काल संसद अधिवेशन आह्वान गर्न माग गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र संसदीय दलको कार्यालयमा आज भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानूनका निर्माणबारे छलफल गर्न तत्काल संसद अधिवेशन आह्वानको माग गरेको हो। काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले काठमाडौँ कालीमाटी स्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपसलन गरेको मुद्दामा सभापति लामिछानेलाई 60 लाख रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मीडिया नेटवर्कमा लगेको आरोपमा गत आइतबार अदालतमा उपस्थित भएका सभापति लामिछाने को बयान र थुन्चेक बहस भएको थियो। बाजुरा जिल्लाले पछिल्लो समय कोदो, फलफूल तथा तरकारी लगायतका कृषिजन्य वस्तु निर्यातको शुरूआत गरेको छ। सरकारले कृषि उपजको उत्पादन र विस्तारका लागि अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न थालेपछि किसानहरू कृषि कर्ममा लागेसँगै उत्पादनमा वृद्धि भएर कृषि वस्तु निर्यात हुन थालेको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराबाट चालू आर्थिक वर्ष 2081-82 को साउनदेखि पुष मसान्तसम्म मात्रै 1 करोड़ भन्दा बढ़ीको कृषि उपज जिल्ला बाहिर निर्यात भएको छ। आफूले उत्पादन गरेका कृषि वस्तुहरू सहजै बिक्री वितरण भई निर्यात हुन थालेपछि कृषकहरू पनि निकै उत्साहित भएका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 5 मोनाका कृषक गिठे मिजार र स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 1 जोरुका कृषक धनबहादुर रावल
बाहिरी जिल्ला जान कोद्यामा निर्भर छौ। भट्ट कोदो हामी पर्सियानी 2-4 लाख यो मना गाउँबाट बाहिरी जान्छ।
पहिले यो हाम्रो बारीहरूमा चाहिँ गाई भैँसी गोरु बाख्रा खाने कुहिने बिक्री नहुने हुँदाखेरि चाहिँ किसाउमा चाहिँ थिएन। अहिले किसाउ निर्यात भएर हाम्रो घर घरमा पैसा हुने हुँदाखेरि चाहिँ हामी धेरै खुसी छौ।
बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात हुने गरेको छ। चालु वर्षको 9 महिनामा मात्रै जिल्लाबाट सिमी, स्याउ, आलु, बन्दा र कागतीका साथै 260 क्विन्टल कोदो गरी 1,63,860 रूपियाँ बढीको कृषि उपज निर्यात गरिएको छ। ढम्कने बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकाया
सहकारी गरेर हामीले यहाँबाट चाहिँ उत्पादित वस्तुहरूलाई निर्यात गर्ने र जिल्लामा जिल्ला बाहिरसम्म चाहिँ निर्यात गर्ने चाहिँ गरेका छौँ।
पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरेसँगै बाजुराका कृषकहरू कृषिजन्य उत्पादनतर्फ आकर्षित हुँदा कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखि देखिन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। कार्यालय प्रमुख जसिराम सहानी,
विशेष गरेर सम्भावना बोकेको कोदो, सिमी र आलु यहाँको चाहिँ मुख्य रैथाने बालीहरू हुन्। यिनको चाहिँ निर्यात भइरहेको छ। अर्ग्यानिक उत्पादन भएको हुनाले बजारमा माग बढ़िरहेको, ढुवानी अनुदान दिन बित्तिकै किसानहरू उत्साहित भएर विकट ठाउँहरूको उत्पादनलाई बजारसम्म जोड्ने हामीले काम गरेका हुनाले यो उत्पादन बढेको हो।
परम्परागत खेती प्रणाली छोडेर आधुनिक र व्यावसायिक नगदे बालीको खेतीतर्फ अग्रसर बाजुरेली कृषकहरूका कारण कृषि जन्य वस्तु निर्यातमा बढ़ोत्तरी मात्र भएको छैन, बाजुरा प्रचुर सम्भावनाको पनि जिल्ला हो भन्ने प्रमाणित गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 62 जनाको मृत्यु भएको छ। इजरायलले गत 24 घण्टामा सर्वसाधारणका घर तथा आश्रयस्थलमा समेत भारी बमबारी गरेको छ। इजरायल गाजा युद्ध रोक्न कतारमा जारी छलफलका बीच पनि इजरायलले गाजामा आक्रमण रोकेको छैन। सन् 2023 अक्टोबर 7 इजरायल सीमा प्रवेश गरी हमासले करिब 1200 जनाको हत्या र 200 भन्दा बढ़ी मानिसलाई बन्धक बनाएपछि इजरायलले गाजा क्षेत्रमा व्यापक कार्यवाही शुरू गरेको हो। कार्यवाहीका क्रममा हालसम्म 46,700 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने 1,10,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा बयान दिन नमानेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय सीआईओले अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युनले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपूछ प्रक्रियालाई रेकर्ड वा भिडियो गर्न समेत अस्वीकार गरेको जनाएको हो। यसबाहेक सीआईओले सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टबाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जी जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ। यदि सहमति भएमा हिरासत अवधि बढ़ीमा 20 दिनसम्म बढ़ाउन सकिन्छ। सीआईओले 10 दिनको हिरासतपछि युनलाई अभियोजन पक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ। यसको जवाफमा युनको कानूनी टोलीले एक विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिमाथि अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पूर्जी गैर कानूनी भएको उल्लेख गरेको छ। पदमा रहँदा पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति युनमाथि देशद्रोह र अख्तियार दुरूपयोग गरेको आरोप छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
काठमाडौँको सुकेधारामा निर्माण सम्पन्न मर्क्योर होटल बुधबारबाट व्यावसायिक रूपले सञ्चालनमा आएको छ। नेपाली होटल व्यवसाय क्षेत्रमा युरोपको ब्रान्डको रूपमा पहिलो पटक नेपालमा होटल मर्क्योर सञ्चालनमा आएको हो। 104 कोठाहरूसहित विभिन्न 5 आउटलेट रहेको होटलमा युवा व्यवसायी देशबन्धु बस्नेतले लगानी गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गर्नुहुँदै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन होटलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटल सञ्जालमा आएको हो। नेपाल आयल निगमले धनगढ़ी स्थित सुदूरपश्चिमाञ्चल प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ। डिपो सार्नका लागि गोदावरीमा 20 16 कट्ठा 8 धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीप कुमार यादव डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिश गरिएको जानकारी दिनुभयो। उहाँले हाल धनगढ़ी उपमहानगरपालिकाको चटकपुर स्थित डिपो घना बस्ती बीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँगुरो भएकोले सुरक्षित स्थानमा सार्नु परेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली महिला टोलीले प्रथम खोखो विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ। बुधबार नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई 110-10 सहजै हराएको हो। यो सँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको छ। समूह सी नेपाल, भूटान र जर्मन सँगै बंगलादेश र श्रीलंका छन्। शीर्ष स्थानमा रहेको नेपालले 3 खेलबाट 6 अंक पुर्याएको छ। बंगलादेश र भूटान 2 अंक सहित नेपाललाई पछ्याइरहेको छ। नेपालले यसअघि जर्मनीलाई 73-34 र भूटानलाई 93-24 सहजै पराजित गरेको थियो। नेपालले बिहिबार बंगलादेशसँग खेल्दै समूह चरणका खेल समाप्त गर्नेछ। एन्फा राष्ट्रिय महिला लीग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा विभागीय टोली एपीएफ क्लबले बागमती युवा क्लब विरूद्ध 6-0 गोल अन्तरले सहज जित हासिल गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ एन्फामा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङ र सरू लिर्मीले समान 2 गोल गरे। त्यस्तै
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय एवं अब मौसम आगामी 24 घण्टामा देशका उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै तराईका केही भागमा हुस्सू कुहिरो लाग्ने र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आर्थिक विकास र समृद्धिसँग जोड़िएका विषयलाई तत्काल सम्बोधन गर्न अध्यादेशहरू ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तोक्ति। सार्वजनिक सेवा प्रसारण पीएसबी पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज पनि विषयगत छलफलको आयोजना। नागरिक केन्द्रित नीति निर्माणमा पीएसबीले महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूको विश्वास। सहकारीको रकम अपचलन गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई 60 लाख रूपियाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतको आदेश। र गाजा क्षेत्रमा इजरायली सेनाको पछिल्लो बमबारीमा कम्तीमा 62 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।